के तपाईँले कहिले त्यो एउटा केटाको कथा सुन्नुभएको छ जसको जसले आफ्नी आमालाई आमा दिवसको दिनमा महँगो सुगा उपहार दिए? उसले एउटा सुगाको लागि $10,000 खर्च गर्दछ, जुन सुगाले 40 भाषाहरू बोल्न सक्दथ्यो र केही गीतहरू गाउन सक्दथ्यो। उसले सुगालाई उसकी आमा कहाँ पठाइदियो, तर केही दिनसम्म आमाबाट कुनै खबर आएन। आमालाई सायद सुगा मन परेन होला भने ऊ आत्तियो र उसले आफ्नो आमालाई कल गरेर सोध्यो, आमा तपाईँलाई सुगा कस्तो लाग्यो? आमाले जवाफ दिइन्, एकदम राम्रो लाग्यो। मख पर्दै छोराले फेरि सोध्यो, तपाईँलाई सुगाको सबैभन्दा बढी के कुरा मन पर्यो? छोराले आशा गरेको उत्तर थियो कि सुगाले गीत गाएको वा विभिन्न भाषामा बोलेको मन पर्यो भन्ने। तर आमाले जवाफ दिइन्, मलाई सुगाका तिग्राहरू एकदमै मन पर्यो, ती साह्रै स्वादिला थिए। प्रिय, यो कथाबाट हामी के सिक्न सक्छौँ भन्दाखेरि, पाठ के छ भन्दाखेरि, यदि तपाईँ कुनै पनि कुरालाई व्याख्या गर्ने कुरामा गलत हुनुभयो भने, तपाईँको व्याख्या गलत हुन गयो भने तपाईँ उक्त कुराको अनुप्रयोगमा पनि गलत हुनुहुनेछ, त्यसको एप्लिकेसनमा पनि गलत हुनुहुनेछ। मलाई लाग्छ बाइबलमा सबैभन्दा बढी गलत रूपमा व्याख्या भएको, अनुप्रयोगमा आएको, प्रयोग गरिएको सबैभन्दा बढी गलत बुझिएको विषयहरूमध्ये भनेको एउटा प्रार्थना हो। प्रार्थनाको विषयमा हामी धेरै विचारहरू टिप्पणीहरू हामी सुन्ने गर्दछौँ। एकातिर कतिले यसरी भन्छन्, यदि परमेश्वर सार्वभौम हुनुहुन्छ भने उहाँले जे चाहनुहुन्छ त्यही कुरा गर्न सक्नुहुन्छ, सबै कुरा उहाँले पहिलेदेखि नै निर्धारण गर्नुभएको छ, योजना बनाउनु भएको छ, उहाँलाई सबै कुरा थाहा छ भने प्रार्थना गर्नुको कुनै औचित्य छैन। परमेश्वर सार्वभौम हुनुहुन्छ त्यसैले प्रार्थना गर्न जरुरी छैन। गलत व्याख्या, गलत इन्टरप्रिटेसन, गलत अनुप्रयोग। अर्कोतिर कतिले प्रार्थनालाई ज्यादै बढी व्याख्या गरिपठाउँछन्, प्रार्थना सम्बन्धी बाइबलका पदहरूलाई सन्दर्भ बाहिर निकालेर प्रयोग गर्छन्। मेरो नाउँमा तिमीहरू जेसुकै माग्छौ, पितासँग त्यो तिमीहरूलाई दिइनेछ भन्ने जस्ता पदहरूलाई लिएर मानिसहरूले दावी गरेर आफूले आफ्नो हृदयले आफ्नो शरीरले चाहे अनुसारको माग गरिरहेका पाउँदछौँ। नाउँ काटेर दावी गर्न सिकाउँछन् मानिसहरूले, नेम इट एन्ड क्लेम इट, आशिषहरू तपाईँको दावी गर्नुहोस् भन्छन्। यहाँसम्म कि अबाइबली रूपमा सुसमाचारको अपमान हुने गरी सार्वजनिक रूपमा चङ्गाई माग गरिरहेको हुन्छन्, गरिबी हटिजा जस्ता आज्ञाहरू पनि गरिरहेको हुन्छन्। सो गलत व्याख्या, गलत अनुवादन, गलत अर्थ लगाइले गलत अनुप्रयोग, गलत एप्लिकेसनतर्फ डोर्याउँदछ। सो यदि हाम्रो प्रार्थना सम्बन्धी हाम्रो बुझाइ पनि गलत हुनु गयो भने प्रार्थना सम्बन्धी हाम्रो अनुप्रयोग पनि गलत हुनेछ। तर प्रियहरू, यी अन्यलताहरूको बिचमा प्रार्थना सम्बन्धी हाम्रो बुझाइ कस्तो हुनुपर्छ, प्रार्थनाप्रतिको हाम्रो आचरण कस्तो हुनुपर्छ, प्रार्थना सम्बन्धी यी दुवै एक्सट्रिम्सहरूबाट हामी कसरी जोगिन सक्छौँ, यी दुवै अतिवाद उग्रवादबाट हामी कसरी जोगिन सक्छौँ, बच्न सक्छौँ। आउनुहोस् आजको वचनको खण्डबाट हामी विचार गरौँ। हामी पहिलो युहन्ना 5:14 आइपुगेका छौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पहिलो युहन्ना 5:14 पढाउनुहोस्। आज हामी 14-17 हेर्नेछौँ। पहिलो युहन्ना नयाँ करारमा पर्दछौँ र यो लगभग यो बाइबलको अन्तिम पुस्तकतर्फ अन्तिम तिर पर्दछ। तपाईँले पछाडिबाट सुरु गर्नुभयो भने यो पुस्तकलाई चाँडै पाउनुहुनेछ। पहिलो युहन्ना 5:14-17 परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भने हामी जान्दछौँ, भने यो पनि जान्दछौँ कि उहाँलाई हामीले जे मागेका छौँ त्यो हामीलाई प्राप्त भएको छ। यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युमा पुर्याउने होइन भने उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ। सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन। आजको मूलपाठबाट हामी विशेष एउटा मुख्य विचार मुख्य आइडियालाई हामीले सिक्नेछौँ कि विश्वासीहरूको लागि प्रार्थना एक सौभाग्य र जिम्मेवारी हो। मुख्य विचार विश्वासीहरूको लागि प्रार्थना एक सौभाग्य र जिम्मेवारी हो र यस मुनि रहेर हामी दुईवटा बुधाहरूलाई हेर्नेछौँ। पहिलो, एक विश्वासीसँग प्रार्थनामा परमेश्वरको सामु जाने साहस हुन्छ, पूर्ण भरोसा हुन्छ अथवा निर्धक्कता हुन्छ। एक विश्वासीसँग प्रार्थनामा परमेश्वरको सामु जाने साहस हुन्छ, पूर्ण भरोसा हुन्छ, निर्धक्कता हुन्छ, कन्फिडेन्ट हुन्छ। दोस्रो, एक विश्वासीसँग आफ्नो भाइको निम्ति प्रार्थना गरिदिने जिम्मेवारी हुन्छ। एक विश्वासीसँग आफ्नो भाइको लागि प्रार्थना गरिदिने जिम्मेवारी हुन्छ। सो पहिलो, एक विश्वासीसँग प्रार्थनामा परमेश्वरको सामु जाने साहस, पूर्ण भरोसा, निर्धक्कता हुन्छ। हामी पद 14-15 हेर्नेछौँ। प्रियहरू, सर्वप्रथम हामीले यो जान्न आवश्यक छ कि एक विश्वासीको लागि प्रार्थना सौभाग्य हो। सबैलाई परमेश्वरसँग प्रार्थना गर्ने यो विशेष अधिकार हुँदैन, साहस हुँदैन। एक समय हामीसँग पनि परमेश्वरको सामु जाने साहस थिएन। बाइबलको परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ, उहाँमा कति पनि अध्ययारो छैन, उहाँ ज्योति हुनुहुन्छ, तर मानिस पापी छ र पापी मानिस पवित्र परमेश्वरको सामु जान सक्दैन। तर हिब्रू 10:19-22 पद अनुसार येशूको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा अर्थात् उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौँ। परमेश्वरको घरानामा हाम्रा एकजना महान पुजारी हुनुभएको हुनाले हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जान सक्छौँ। हामीसँग प्रार्थनामा परमेश्वरको सामु जाने साहस हुन्छ किनकि परमेश्वरले हामीलाई ख्रिस्टमा स्वीकार्नु भएको छ। परमेश्वरसँग मिलाप नआइकन, परमेश्वरद्वारा स्वीकार नभइकन प्रार्थनामा कन्फिडेन्स हुँदैन, प्रार्थनामा निर्धक्कता हुँदैन, हामी परमेश्वरको सामु प्रार्थनामा जान सक्दैनौँ। त्यसकारण प्रार्थनाको विषयमा जान पहिले युहन्नाले पद 13 यसरी भन्छन्, तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरो जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। युहन्नाको तर्क यही छ कि यदि हामीले अनन्त जीवन पाएका छौँ भने, यदि हामी परमेश्वरको सन्तान बनेका छौँ भने, र यदि परमेश्वर हाम्रो पिता बन्नुभएको छ भने, हामी यो पनि जान्दछौँ कि 14 अनुसार परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ, दिस इज आवर कन्फिडेन्स, कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। प्रार्थनामा हामीसँग साहस हुन्छ, प्रार्थनामा हामीसँग कन्फिडेन्स छ, निर्धक्कता छ, पूर्ण विश्वास छ, किनकि परमेश्वर हाम्रो पिता हुनुहुन्छ। त्यही भएर प्रियहरू, यहाँनिर युहन्नाले यही प्रोत्साहन दिइरहेका छन् कि परमेश्वरको सामु जब हामी प्रार्थनामा जान्छौँ, परमेश्वरको सामु हाम्रो आचरण एक स्वार्थी र निर्दयी शासकको सामु प्रजाको आचरण जस्तो हुनुहुँदैन। हामी हाम्रो मागहरूको सूची लिएर परमेश्वरको सामु प्रार्थनामा जाँदैनौँ। हाम्रो उद्देश्य परमेश्वरसँगको उहाँसँगको सम्बन्ध हो, संसार हो। हामी एक पुत्रको रूपमा, उहाँको सन्तानको रूपमा उहाँको सामु जान्छौँ। चलचित्रमा जस्तो मन्दिरको घन्टी बजाउँदै आफ्नो टाउको ठोकाउँदै आफ्नो मागमा समर्पित भएर हे भगवान मेरे राहुलको बचालो भन्दै पुकारा गर्ने नायिका जस्तो गरी हामी आफैलाई परमेश्वरको सामु प्रस्तुत गर्दैनौँ। हामी जान्दछौँ कि परमेश्वर भलो हुनुहुन्छ, हामी जान्दछौँ कि परमेश्वर हाम्रो पिता बन्नुभएको छ, हामी उहाँको सन्तान भएका छौँ, उहाँले जे गर्नुहुन्छ असल गर्नुहुन्छ, हाम्रो भलाइको निम्ति गर्नुहुन्छ। त्यसकारण हामी उहाँको सामु प्रार्थनामा यो निर्धक्कताका साथ, यो कन्फिडेन्सका साथ जान्छौँ कि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। हाम्रो कुरा सुन्नलाई परमेश्वरले हामीले फकाउन फुस्लाइराख्नु पर्दैन। वी डोन्ट ह्याभ टु म्यानिपुलेट गड टु लिसन टु अस। परमेश्वरले हामीलाई सुन्न उहाँ तत्पर हुनुहुन्छ। परमेश्वर क्रिस्चियनहरूसित यस्तो परमेश्वर हुन्छ जो तिनीहरूको कुरा सुन्न सधैँ इच्छुक हुनुहुन्छ। उहाँ अनिच्छुक बुबा जस्तो हुनुहुन्न, अर्थात् अथवा कोठा नम्बर 3 जाऊ, कोठा नम्बर 4 जाऊ, 9 जाऊ भन्दै अनावश्यक रूपमा दुःख दिने सनका कर्मचारी जस्तो पनि हुनुहुन्न। उहाँ कहिले पनि झर्को मान्ने परमेश्वर हुनुहुन्न। उहाँ इच्छुक र प्रेमिलो पिता हुनुहुन्छ। उहाँको प्रेम अपार छ। उहाँले तपाईँ र मलाई प्रेम गर्नुहुन्छ र तपाईँ र मबाट सुन्न उहाँ चाहनुहुन्छ। मार्टिन लोइड जोन्स यसरी भन्नुहुन्छ, एउटा सांसारिक पिताको प्रेमको बारेमा कल्पना गर्नु, सोच्नुहोस् र त्यसलाई अनन्तताले गुणा गर्नुहोस्, कति हिसाब निस्किन्छ। प्रियहरू, यो नै तपाईँप्रति परमेश्वरको प्रेमको आचरण हो। हाम्रा पिताको रूपमा परमेश्वर हामीले प्रार्थना गर्नभन्दा बढी हाम्रो कुरा सुन्न इच्छुक हुनुहुन्छ। त्यही भएर पद 15 भन्दछ, हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वर सुन्नुहुन्छ भने हामी जान्दछौँ, भने यो पनि जान्दछौँ कि उहाँलाई हामीले जे मागेका छौँ त्यो हामीलाई प्राप्त भएको छ। पद 15 मलाई लाग्छ सबैभन्दा गलत बुझिएको र प्रयोगमा आएको पद भन्दा फरक नपर्ला, विशेष गरी प्रार्थनाको सन्दर्भमा। एउटा पदको आधारमा नै सिद्धान्त खडा गरिएको छ। विश्वास साथ नाउँ खडेर दाबी गरेर माग्नुपर्छ, परमेश्वरले सुन्नुहुन्छ। नेम इट एन्ड क्लेम इट, यो अभ्यासहरू हामी जताततै सुन्न पाउँछौँ। फेसबुकमा, युट्युबमा तपाईँले यो पदको आधारमा मानिसहरूले ठुलो सिद्धान्त खडा गरेर प्रचार गरेर सिकाइरहेको हामी सुन्न पाउँछौँ। हामी पनि यो अभ्यासबाट अछुत छैनौँ। म दुबईमा छँदा एकजना मित्रले मलाई, प्रभुले तपाईँलाई जागिर दिइसक्नु भएको छ भनेर भन्नुभयो, मात्र दाबी गर्नुहोस् त्यसरी भन्नु थियो। आजको दिनमा आएर प्रभुले तपाईँलाई चर्चको निम्ति जग्गा दिइसक्नु भएको छ, केवल दाबी गर्नुपर्छ भन्छन्। काश त्यसो भइदिए। आज स्वास्थ्य र समृद्धि सम्पन्नतावादी सुसमाचार नाउँदो र चिन्ने झुटो शिक्षाले यस पदलाई र बाइबलको अन्य पदहरूलाई लिएर प्रार्थनालाई स्वास्थ्य र समृद्धि प्रदान गर्ने परमेश्वरलाई बाध्य पार्न एक औजार हतियारको रूपमा प्रयोग गरेका छन्। तर हामीले बुझिसकेका छौँ कि प्रार्थना भनेको हाम्रो शरीरले चाहेको कुराहरू परमेश्वरलाई दिन बाध्य पार्ने हतियार होइन, तर प्रार्थना भनेको हाम्रो इच्छाहरूलाई परमेश्वरको इच्छा र उद्देश्यमा उद्देश्यसँग मिलाउनु हो, परमेश्वरको महिमालाई प्राथमिकता दिनु हो। प्रार्थनामा हामी हाम्रो इच्छा खोज्दैनौँ, तर हामी परमेश्वरको इच्छा खोज्छौँ। तपाईँलाई थाहा छ स्वास्थ्य र समृद्धिको ईश्वर शास्त्रमा के समस्या छ, तिनीहरूको शिक्षामा के समस्या छ। स्वास्थ्य र समृद्धिको ईश्वर शास्त्रमा प्रार्थनाको केन्द्रबिन्दु परमेश्वर होइन, मानिस र उसको इच्छा हुन्छ। शारीरिक मानिस र उसको इच्छा चाहनाहरू हुन्छ, तर बाइबलको शिक्षा अनुसार प्रार्थनाको केन्द्रबिन्दु मानिस होइन, परमेश्वर उहाँको इच्छा हुन्छ। शरीरमा मन लगाउने मानिसको प्रार्थनाको केन्द्रमा उसको इच्छा चाहनाहरू हुन्छ, तर आत्मामा मन लगाउनेको प्रार्थनाको केन्द्रमा परमेश्वर उहाँको इच्छा, उहाँको महिमा हुँदछ। परमेश्वर हामीले उहाँको इच्छा बमोजिम प्रार्थना गरेको चाहनुहुन्छ, हाम्रो शारीरिक अभिलाष बमोजिम होइन। एकजना प्रभुका जन अनुसार स्वास्थ्य र समृद्धिको सुसमाचारले मानिसको चाहनाहरूमा यति जोड दिँदछ कि यसले मानिसहरूलाई स्वार्थी र सतही प्रार्थनाहरू गर्न उस्काउन सक्छ जसले परमेश्वरलाई महिमा दिँदैन। यस्ता शिक्षाहरूदेखि जोगिएर बस्नुहोस्, होसियार हुनुहोस्। प्रिय, हामीले एउटै पदमाथि पुरै सिद्धान्त निर्माण गर्नु हुँदैन, खडा गर्नु हुँदैन। बाइबल अनुवादन व्याख्याको एउटा सिद्धान्त भनेको वचनले वचनलाई व्याख्या गर्न दिनु हो। लेट द स्क्रिप्चर इन्टरप्रेट स्क्रिप्चर। यदि तपाईँको कुनै पनि पद, तपाईँलाई कुनै पनि पद यदि बुझ्नलाई कठिन भएको छ भने उक्त खण्डमा, उक्त बेलामा तपाईँले उक्त पदको सन्दर्भमा रहेर वचनको अन्य खण्डसँग, अन्य पदहरूसँग तुलना गरेर एउटा सही निष्कर्षमा आउनुपर्ने हुन्छ। बाइबल विरोधाभासपूर्ण छैन, बाइबल आफैमा बाजेको छैन, सम्पूर्ण बाइबल एक बाइबलमा एक रूपता पाइन्छ। त्यही भएर पद 15 यो जेसुकैलाई हामीले सन्दर्भमा रहेर व्याख्या गर्नुपर्छ। यो जेसुकै प्रार्थनामा हामी जेसुकै माग्छौँ भन्ने कुरा छ होइन, परमेश्वरले सुन्नुहुन्छ र हामीले जे मागेको छौँ त्यो हामीलाई प्राप्त भएको छ। यो जेसुकै तपाईँ र मेरो इच्छा बमोजिमको जेसुकै होइन, तर परमेश्वरको इच्छा बमोजिमको जेसुकै हो। सन्दर्भमा रहनु पर्यो, बाइबल अनुसार हामीले यो पदलाई राम्रोसँग हेर्नु पर्यो। हामीले खालि यो जेसुकै भन्नेलाई लिएर अनि ए जेसुकै मागे पनि परमेश्वर दिनुहुनेछ भनेर हामी प्रार्थनामा जेसुकै माग्नतर्फ हामी जाँदैनौँ। तर जेसुकैको अगाडि के छ, परमेश्वरको उहाँको इच्छा बमोजिम। चौथो पदलाई हेर्नुहोस् न, परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि, जेसुकै मागे तापनि उहाँले हाम्रो सुन्नुहुन्छ। परमेश्वरको इच्छा बमोजिम। यदि तपाईँ प्रार्थनाको उत्तर पाउने गरी प्रार्थना गर्न चाहनुहुन्छ भने परमेश्वरको इच्छा बमोजिम प्रार्थना गर्नुहोस्। तर परमेश्वरको इच्छा के हो? तर परमेश्वरको इच्छा के हो? वाट इज द विल अफ गड? प्रायः सबै विश्वासीको मुखबाट परमेश्वरको इच्छा शब्द उच्चारण भएको सुनिन्छ। कहिले बिहे गर्ने हो भनी सोता हेरौँ परमेश्वरको इच्छा के छ भनी जवाब दिन्छ। अझ कतिले त पुरा कन्फिडेन्सका साथ भन्छ कि मैले उनीलाई बिहे गर्नु परमेश्वरकै इच्छा हो। कसरी? म सोच्छु उत्तर आउँछ, म त्यस्तै महसुस गर्छु, आई फिल द्याट वे। मित्रहरू, कतै तपाईँ पनि परमेश्वरको इच्छालाई लिएर यस्तै भ्रममा त हुनुहुन्न। परमेश्वरको इच्छा महसुस गर्ने कुरा होइन, परमेश्वरको इच्छा थाहा पाउनुपर्ने, जान्नुपर्ने सत्यता हो। परमेश्वरको इच्छाको बारेमा हामी जब विचार गर्छौँ त्यहाँ दुई किसिमको इच्छाहरू छन्। परमेश्वरको दुई किसिमको इच्छाहरू, पहिलो गुप्त इच्छा, दोस्रो प्रकटित इच्छा अथवा हिडन विल एन्ड रिभिल्ड विल। गुप्त इच्छा, लुकेको इच्छा, र दोस्रो प्रकट भएका इच्छा। यो बाइबलीय विचार हो, यो बाइबलीय विभाजन हो। व्यवस्था 29:29 अनुसार प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्, तर हामीले यस व्यवस्थाको सम्पूर्ण वचन पालना गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्। व्यवस्था 29:29। सो परमेश्वरको गुप्त इच्छाले उहाँले नियुक्त गर्नुभएको सबै कुरालाई जनाउँदछ, जस्तै इतिहासमा घटेको घटना वा वर्तमानमा घट्ने सबै घटनाहरू र मानिसको सबै मामिलाहरू परमेश्वरको गुप्त इच्छामा पर्दछ। भूकम्प किन गयो, आज कोरोना भाइरस किन अस्तित्वमा छ, भोलि के हुन्छ, तपाईँको बिहे कोसँग हुन्छ, घरजम कहाँ कहिले हुने हो, भिसा लाग्ने हो कि होइन, यी सब परमेश्वरको प्रकट नभएको कुराहरूमा पर्दछन्, इच्छाहरूमा पर्दछन्। र यी कुरालाई लिएर हामीले फिक्री गरेर आवश्यक छैन, तर हाम्रो झुकाउ भनेको चाहिँ खालि हामी यी परमेश्वर गुप्त इच्छालाई लिएर बढी फिक्री गरिरहेको छौँ। तर मूसा भन्छन् प्रकट नभएका कुराहरू, यी गुप्त इच्छा, परमेश्वरको इच्छा परमेश्वरका हुन्, परमप्रभु परमेश्वरका हुन्, उहाँमा सुम्पिदिनु, उहाँलाई छोडिदिउँ, फिक्री लिएर बस्ने होइन। यो परमेश्वरको गुप्त इच्छालाई कसलाई बिहे गर्ने, कहाँ जाने, के गर्ने, कुन पेसा गर्दा ठिक हुन्छ, कुन देश जाँदा ठिक हुन्छ, यो कुन ठाउँमा जग्गा लिँदाखेरि ठिक हुन्छ, यो सबै कुरा तपाईँले चाहेर पनि थाहा पाउन सक्नुहुन्न। 90 दिनको उपवास बसेर पनि यस गुप्त इच्छालाई तपाईँले पत्ता लाउन सक्नुहुने छैन। म बुझ्दिनँ किन धेरैजनाले 40 दिनको 90 दिनको उपवास बसेर परमेश्वरको इच्छा जान्न खोज्छन्। प्रकट नभएको इच्छाहरू परमेश्वरको इच्छा हुन्। यो परमेश्वरको इच्छा हामीलाई पहिले नै थाहा हुँदैन, परमप्रभुको गुप्त इच्छालाई पुरा भइसकेपछि मात्र हामी थाहा पाउँछौँ। जब तपाईँ कोहीसँग बिहे हुन्छ अनि मात्र थाहा हुन्छ कि परमेश्वरको इच्छा त्यही थियो, बिहे हुनुभन्दा अगाडि यही व्यक्ति परमेश्वरको इच्छा हो मेरो लागि भनेर हामी त थाहा पाउन सक्दैनौँ। जब कुनै घटना घटिसकेपछि, कुनै कुरा भइसकेपछि, परमेश्वरको गुप्त इच्छा पुरा भइसकेपछि हामी फर्केर हेर्छौँ अनि भन्छौँ त्यो परमेश्वरको इच्छा थियो, द्याट वाज द विल अफ गड। बाइबलमा हामी परमेश्वरको गुप्त इच्छाको बारेमा पाउँदछौँ, त्यसै गरी हामी बाइबलमा परमेश्वरको प्रकटित इच्छाको बारेमा पाउँदछौँ। परमेश्वरको प्रकटित इच्छा, रिभिल्ड विल, र परमेश्वरको प्रकटित इच्छा, प्रकट गरिएको इच्छा भनेको उहाँको नैतिक व्यवस्था हो, अर्थात् धर्मशास्त्रमा पाइने आज्ञाहरू नै परमेश्वरको प्रकटित इच्छाहरू हुन्, जुन हाम्रो लागि हुन्, पालना गर्नलाई हुन्। र हाम्रो चासो, सरोकार, फिक्री परमेश्वर गुप्त इच्छाहरूप्रति भन्दा पनि बढी परमेश्वरको प्रकटित इच्छाहरूप्रति हुन जरुरी छ। वचनले के भन्छ, परमेश्वरको वचनले के भन्छ, व्यवस्थाले के भन्छ, बाइबलले के भन्छ, त्यो हाम्रो फिक्री हुन आवश्यक छ। सो व्यावहारिक रूपमा के मैले फलानालाई बिहे गर्नु परमेश्वरको इच्छा हो भनेर सोध्नुभन्दा पनि के फलाना वा देशखाना परमेश्वरको प्रकटित इच्छा अनुसार, बाइबल अनुसार, उहाँको व्यवस्था अनुसार, नैतिक व्यवस्था अनुसार एक साँचो क्रिस्चियन हुन्, कि उनी ख्रिस्टलाई प्रेम गर्छिन्, कि उनी चर्चका एक अन्य विश्वासीलाई प्रेम गर्छिन् भनी सोध्नुपर्छ। परमेश्वरको इच्छा तपाईँ यदि मेरो लागि फलाना मेरो निम्ति हो कि होइन भनेर तपाईँ खोज्न थाल्नुभयो भने बाइबलमा कहीँ पनि पाउनुहुन्न, तर त्यो क्राइटेरिया पाउनुहुन्छ जसको आधारमा, परमेश्वरको प्रकटित इच्छाको आधारमा तपाईँले कस्तो स्त्रीलाई बिहे गर्नुपर्छ, कस्तो पुरुषलाई बिहे गर्नुपर्छ भन्ने त्यो बाइबलमा दिएको त्यो मापदण्ड अनुसार तपाईँ एउटा निष्कर्षमा आउन सक्नुहुन्छ। यदि तपाईँको बोयफ्रेन्ड वा गर्लफ्रेन्ड क्रिस्चियन होइन भने तपाईँलाई यो कुरा थाहा हुनुपर्छ, यो थाहा होस् भने म चाहन्छु कि उसलाई बिहे गर्नु परमेश्वरको इच्छा हुँदै होइन, परमेश्वरको इच्छा हुँदै होइन। परमेश्वरले तपाईँलाई धर्मशास्त्रको एक ठाउँमा यस्तो केही गर्ने आज्ञा गर्न सक्नुहुन्न जुन कुरा उहाँले अर्को ठाउँमा निषेध गर्नुहुन्छ। परमेश्वर आफैमा विरोधाभास पूर्ण हुनुहुन्न। परमेश्वरको दुईवटा मुख छैन। यदि परमेश्वरले तपाईँलाई अविश्वासीहरूसँग एउटै जुवामा नारिनु गलत हो भन्नुहुन्छ भने अर्को ठाउँमा ठिकै छ आत्मा बाँच्छ लपरे हुन्छ भने भन्नुहुन्न। हि क्यानट डु द्याट। परमेश्वरको व्यवस्था सिद्ध छ। परमेश्वरको आज्ञा इच्छा सिद्ध इच्छा हो, पर्फेक्ट विल हो। सुप्रियहरू, हामीले सधैँ परमेश्वरको इच्छा बमोजिम प्रार्थना गर्नुपर्छ। परमेश्वरको इच्छाहरूले अनि बाइबल भरिएको छ। यदि सबै मानिसहरूको निम्ति, राजाहरू र सबै उच्च पदमा भएकाको निम्ति पनि नम्र निवेदन, प्रार्थना र मध्यस्थ बिन्ती र धन्यवाद चढाउनु परमेश्वरको इच्छा हो भने पहिलो तिमी दुई अध्याय अनुसार हामीले सो बमोजिम प्रार्थना गर्नुपर्छ कि सबै राजाहरू, मानिसहरू, उच्च पदका पदमा भएकाहरूको निम्ति हामीले नम्र निवेदन, प्रार्थना, मध्यस्थ बिन्ती, धन्यवाद चढाउनुपर्छ। यदि सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भने परमेश्वर इच्छा गर्नुहुन्छ भने हामीले त्यही बमोजिम, त्यही मुताबिक प्रार्थना गर्नुपर्छ। आफ्नो मित्र, आफ्नो आफन्तजनहरूको निम्ति, इष्टमित्र, छरछिमेकीहरूको निम्ति हामीले, उनीहरूको मुक्तिको निम्ति हामीले प्रार्थना गर्नुपर्छ। यदि परमेश्वरको इच्छा हामीहरूको पवित्रीकरण हो भने हामीले सोही बमोजिम प्रार्थना गर्नुपर्छ कि म दैनिक पवित्रीकरणमा हुर्किन सकौँ र परमेश्वर दिनुभएको अनुग्रहका ती माध्यमहरूलाई प्रयोग गर्न सकौँ। परमेश्वरको इच्छा बाइबलले गरी हामी पाउँदछौँ। जब हामी परमेश्वरको बाइबलमा प्रकटित भएको इच्छाहरू अनुसार जेसुकै माग्छौँ, परमेश्वरले हामीलाई दिनुहुन्छ। तर तपाईँले सोध्नु होला, यदि परमेश्वरको इच्छा हाम्रो पवित्रीकरणको निम्ति हो भने किन प्रार्थना गरिराख्नु पर्यो? परमेश्वरले आफ्नो इच्छा पुरा गरिहाल्नुहुन्छ नि, हामीले प्रार्थना गर्नु जरुरी छैन। अवश्य पनि परमेश्वर त्यसो गर्न सक्नुहुन्छ, तर परमेश्वरले विश्वासीहरूको प्रार्थनालाई उहाँको इच्छा र उद्देश्य पुरा गर्ने माध्यमको रूपमा प्रयोग गर्ने निर्णय गर्नुभएको छ। त्यसकारण परमेश्वरको प्रकटित इच्छा बमोजिम प्रार्थनामा जेसुकै मागे तपाईँ परमेश्वरले सुन्नुहुन्छ। किन सुन्नुहुन्छ? किनकि उहाँको यो इच्छा हो, यो उहाँको उद्देश्य हो, र उहाँलाई हामीले जे मागेका छौँ त्यो हामीलाई प्राप्त भएको छ। यदि तपाईँ परमेश्वरले जे दिन चाहनुहुन्छ, जे दिने प्रतिज्ञा गर्नुभएको छ तपाईँको पवित्रीकरणको निम्ति भने, त्यही अनुसार तपाईँ माग्नुहुन्छ भने तपाईँले त्यो पाइसक्नु भएको छ। यो पक्का छ, तपाईँले माग्दा परमेश्वरले तपाईँले पवित्रीकरण रोक्नुहुने छैन, किनकि यो उहाँको इच्छा हो। प्रियहरू, परमेश्वरको प्रकटित इच्छाहरूको बारेमा कुरा गरेर हामी घन्टों बिताउन सक्छौँ, तर आजको मूलपाठको सन्दर्भमा प्रेरित युहन्नाले हामीलाई परमेश्वरको इच्छा बमोजिम प्रार्थना गर्ने विषयमा एउटा व्यावहारिक उदाहरण दिएका छन्। एउटा व्यावहारिक उदाहरण, यस्तो प्रार्थना जसको उत्तर दिनलाई परमेश्वर पुरै इच्छुक हुनुहुन्छ, त्यो भाइहरूको निम्ति प्रार्थना, जुन परमेश्वरको इच्छा हो र जुन हाम्रो दायित्व, वचनको दोस्रो वा अन्तिम बुदा। एक विश्वासीसँग आफ्नो भाइको लागि प्रार्थना गरिदिने जिम्मेवारी हुन्छ। पद 16 र 17, एक विश्वासीसँग आफ्नो भाइको निम्ति प्रार्थना गरिदिने जिम्मेवारी हुन्छ। परमेश्वर यो चाहनुहुन्छ। आम प्रार्थनाहरू प्राय आफू केन्द्रित, म केन्द्रित भएका हामी पाउँछौँ। मलाई, मेरो पढाइ, मेरो स्वास्थ्य, मेरो परिवारमा सीमित भएका हामी पाउँछौँ। एउटा हिन्दूले अर्को हिन्दू मित्रको लागि मन्दिरमा प्रार्थना गरेको मैले कहिले पनि देखेको छैन। विडम्बना, आज चर्चहरू हुँदो पनि प्रार्थनाले व्यक्तिवादी रूप लिइरहेको छ, इन्डिभिजुअलिस्टिक फर्म। तर ख्रिस्टियनहरूको प्रार्थना अरू केन्द्रित हुन जरुरी छ, आफ्नो चर्चका भाइ अथवा सदस्यहरू केन्द्रित हुन जरुरी छ। प्रियहरू, एक विश्वासीको लागि आफ्नो भाइको लागि प्रार्थना गर्ने कुरा छनौट होइन, स्वतन्त्रता होइन, तर जिम्मेवारी हो, दायित्व हो। युहन्ना भन्छन् पद 16 यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युमा पुर्याउने होइन भने उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ। यो त हाम्रो दायित्व हो, आफ्नो भाइको निम्ति प्रार्थना गरिदिनु, यो त हाम्रो जिम्मेवारी हो। यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ भने, यस पदबाट के स्पष्ट हुन्छ भने कि क्रिस्चियन हुनु भनेको पाप गर्न छोड्नु होइन, क्रिस्चियनले पनि पाप गर्छ। युहन्नाले यो पत्र परमेश्वरको पुत्रमा विश्वास गर्ने अनन्त जीवन पाएकालाई लेखेका हुन्, जसलाई उनीहरूले पद 16 भाइ भनी सम्बोधन गरेका छन्। ख्रिस्टियनले पाप गर्छ, ख्रिस्टियनहरूले पनि पाप गर्छ, तर पाप प्रति ख्रिस्टियनको आचरण भने फरक हुँदछ। ख्रिस्टियनले पापलाई घृणा गर्छ, पापको विरुद्धमा सङ्घर्ष गर्छ, अरूहरूबाट सहायता खोज्छ, तर पापसँग शान्तिसँग बस्न सक्दैन। प्रियहरू, केसिबिसी यो काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्च एउटा पापीहरूले भरिएको चर्च हो, त्यसकारण कैयौँ पटक तपाईँलाई चोट लाग्न सक्छ, गलत बुझिन सक्नुहुन्छ, दुर्व्यवहार हुनसक्छ तपाईँलाई। तर यदि तपाईँ क्रिस्चियन हो भने यो पापसँग लड्ने र लड्नलाई सहायता गर्ने जिम्मेवारी तपाईँको पनि हो। चर्चमा तपाईँको भाइले पाप गरेको देख्नुहुनेछ, देख्नुहुनेछ, त्यसैले युन्ना भन्छन्, यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ भने, कुन सन्दर्भमा, कहाँ, यो बाहिरको सन्दर्भमा कुरा गरिरहेको छैन, यो अविश्वासीको बारेमा कुरा गरिरहेको छ, तर मण्डलीभित्रको भाइहरूको बारेमा कुरा गरिरहेको छ। यदि कसैले आफ्नो भाइले मण्डलीभित्र आफ्नो परिवारभित्रको कसैले पाप गरेको देख्छ भने उसको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ। उसलाई खसालेर बोल्ने होइन, खसालेर हेर्ने होइन, उसको कुरा काट्ने होइन, चर्च परिवर्तन गर्ने होइन, यो चर्चमा त सबै पाखण्डीहरू मात्र छ भनेर चर्च परिवर्तन गर्ने होइन, किनकि त्यहाँ सिद्ध चर्च छैन। अर्को चर्च जानुभयो भने तपाईँले त्यहाँ फेरि देख्नुहुनेछ पापीहरू त्यहाँ पनि तपाईँले भेट्नुहुनेछ, त्यहाँ पनि तपाईँलाई चोट पुग्नेछ। तर युना के भन्छन्, यदि कसैले आफ्नो भाइले पाप गरेर देख्छ भने उसले स्वीकार्नुपर्छ पहिलो कुरा कि चर्चमा हामी पाप गर्छौँ, हामी क्रिस्चियन भएर पनि पाप गर्छौँ, त्यही भएर हामीले एकअर्काको निम्ति प्रार्थना गर्नुपर्छ। र उसले के गर्नुपर्छ, आफ्नो भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ। तर एउटा शर्त छ यहाँनिर, युना भन्छन् यदि त्यो पाप चाहिँ फेरि त्यो पाप चाहिँ मृत्युमा पुर्याउने होइन भने, यो शर्त किन, किनकि युना भन्छन् जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ, त्यसलाई परमेश्वरले सन्तहरूको सङ्गतिमा समुदायमा पुनर्स्थापित गर्नुहुन्छ। तर यस्तो पाप पनि हुन्छ जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भने म भन्दिनँ। सो युनाले यहाँनिर मृत्युमा पुर्याउने र मृत्युमा नपुर्याउने किसिमको पापको बारेमा कुरा गरिरहेका छन्। तर यसको अर्थ के हो, सर्वप्रथम यहाँ मृत्यु शब्दले शारीरिक मृत्युलाई जनाउँदैन भने हामीले बुझ्न जरुरी छ। यहाँ युनाले शारीरिक मृत्यु नभई आत्मिक मृत्युको बारेमा कुरा गरिरहेका छन्। मृत्युमा पुर्याउने पापले यसु नै ख्रिस्ट हुनुहुन्छ भने इन्कार गर्ने पापलाई जनाउँदछ। उदाहरणको निम्ति तपाईँले मत्ती 12 अध्यायको 31 32 हेर्न सक्नुहुन्छ, पवित्र आत्माको विरुद्धमा ईश्वर निन्दाको बारेमा। जब यसुले पवित्र आत्माको शक्तिद्वारा भूत आत्माहरूलाई निकालिराख्नु भएको थियो अनि मानिसहरूले यसुलाई अभियोग लगाए कि यो मानिसले बालजीवद्वारा सैतानको शक्तिद्वारा यो सबै काम गरिरहेको छ, पवित्र आत्माको काम थियो तर सैतानको काम भनेर ती मानिसहरूले भन्दाखेरि अनि यसुले भन्नुभयो सबै पाप क्षमा हुन्छ तर पवित्र आत्माको विरुद्धमा गरेको ईश्वर निन्दा क्षमा हुँदैन। त्यो कस्तो पाप हो, त्यो भनेको पवित्र आत्माले यदि यसुलाई गवाही दिनुहुन्छ भने यसु नै परमेश्वरको पुत्र हुन्छ, यसु नै ख्रिस्ट हुनुहुन्छ, यसु नै उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ भनेर पवित्र आत्मा गवाही छ भने, र यदि कसैले त्यो गवाहीलाई इन्कार गर्छ भने यसुमाथि विश्वास गर्न चाहँदैन, यसुलाई एक मानिसको रूपमा साधारण एक गुरुको रूपमा चङ्गाईकर्ताको रूपमा सीमित राख्छ भने र यसुपट्टि आफ्नो पिठ्यु फर्काउँछ भने, यसुलाई व्यवस्था गर्छ भने, यसुलाई स्वीकार गर्दैन भने त्यो मृत्युमा पुर्याउने पाप हो, त्यो मानिसको पाप क्षमा हुँदैन। किनकि पाप क्षमाको लागि हामी यसुमा आउँछौँ, तर जसले हाम्रो पाप क्षमा गर्नुहुन्छ उहाँलाई नै हामी इन्कार गर्छौँ भने हाम्रो पाप क्षमा कसरी हुनसक्छ, त सम्भव छैन, यो असम्भव कुरा हो। त्यही भएर मृत्युमा पुर्याउने पापले यसुले इन्कार गर्ने पापलाई जनाउँदछ। र मैले मेरो भाइले जब पाप गरिदिएको छु, यदि त्यो भाइले मृत्युमा पुर्याउने पाप गरिरहेको छैन तर मृत्युमा नपुर्याउने पाप गरिरहेको छ भने मैले प्रार्थना गरिदिनु आवश्यक छ। तर मैले मेरो भाइले यो पाप गरिरहेको छ कि छैन भने कसरी थाहा पाउने, उसले मृत्युमा पुर्याउने पाप गरिरहेको छैन भने कसरी थाहा पाउने, अथवा उसले मृत्युमा पुर्याउने पाप गरिरहेको छ भने कसरी थाहा पाउने? यदि त्यो भाइले ख्रिस्ट र उहाँको समुदायलाई छाडेर ऊ जान्छ भने, यदि ऊ संसारतर्फै फर्किन्छ भने हामी त्यसरी थाहा पाउन सक्छौँ। यदि त्यो भाइले ख्रिस्ट र उहाँको समुदायबाट ऊ त्यो भाइ निस्केर जान्छ भने उसले मृत्युमा पुर्याउने पाप गरिरहेको छ भने हामी जान्दछौँ। पहिलो युहन्ना 2:18-19 पदले यसरी भन्दछ कि तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्, यदि ती हाम्रा हुँदा हुन त तिनीहरू हामीसँगै रहने थिए, तर तिनीहरू सबै हाम्रा होइनन् रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। अनि हुना भन्छन् यस्तो मानिसको निम्ति निस्केर जानेहरूको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भने म भन्दिनँ, तर हामीले ती भाइहरूको निम्ति प्रार्थना गर्नुपर्छ जसले मृत्युमा पुर्याउने पाप गरिरहेको छैनन्। तर समुदाय छोडेर जाने, ख्रिस्टलाई छोडेर जाने, ख्रिस्टलाई नै इन्कार गर्ने, ख्रिस्टलाई नै अस्वीकार गर्ने, ख्रिस्टलाई नै त्याग्नेहरूको निम्ति प्रार्थना गरिराख्नुपर्छ भने म भन्दिनँ। उनीहरूले मृत्युमा पुर्याउने पाप गर्नेको लागि प्रार्थना गर्न निषेध गरिरहेको छैनन्। फेरि हामीले यहाँ बुझ्नुपर्छ, न त उनी प्रोत्साहन नै यहाँनिर दिँदैछन्, निषेध पनि गरिरहेको छैनन्, प्रोत्साहन पनि दिइरहेको छैनन्। तर यी उनीहरूले हाम्रो फोकस चाहिँ कतातिर लाँदैछन्, हामीले कसको निम्ति प्रार्थना गर्नुपर्छ, तिनीहरूको निम्ति प्रार्थना गर्नुपर्छ, जस त्यो त्यो भाइको निम्ति प्रार्थना गर्नुपर्छ जसले मृत्युमा पुर्याउने पाप गरिरहेको छैन। मृत्युमा पुर्याउने किसिमको पाप गर्ने, समुदाय छोडेर जाने, ख्रिस्टलाई त्यागेर जानेको निम्ति तिनीहरूको सङ्गतिमा फेरि पुनस्थापना होस् भने प्रार्थना गर्नु व्यर्थको हुन्छ। तर युना भन्छन् यदि कसैले आफ्नो भाइको लागि भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युमा पुर्याउनु होइन भने उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ। यदि कोही भाइ जसले सङ्गति र समुदाय छोडेको छैन, समुदायभित्रै छ तर झुटो शिक्षा उसको पछि लागेको छ वा ऊ केही पापमा फँसेको छ भने तब हामीले उसको लागि प्रार्थना गरिदिनुपर्छ, उसको निम्ति प्रार्थना गरिदिनुपर्छ। अनि एउटा कुरा हामीलाई के याद हुनुपर्छ भने साँचो क्रिस्चियन, नयाँ गरी जन्मेको क्रिस्चियनले कहिले पनि मृत्युमा पुर्याउने पाप गर्न सक्दैन, यो ग्यारेन्टी छ। नयाँ गरी जन्मेको, परमेश्वरमा सुरक्षित भएको, साँच्चै गरी साँचो गरी नयाँ गरी जन्मेको क्रिस्चियन, परमेश्वरबाट जन्मेको बालक, परमेश्वरबाट चुनिएको मानिसले मृत्युमा पुर्याउने किसिमको पाप कहिले पनि गर्न सक्दैन। त्यही भएर हामीले उसको निम्ति प्रार्थना गरिदिन आवश्यक छ। प्रायः हामी सोध्ने गर्छौँ कि यदि मैले पाप गरेँ भने के परमेश्वरले मलाई क्षमा गर्नुहुन्छ, म क्रिस्चियन हुँ तर के यदि मैले पाप गरेँ भने परमेश्वरले क्षमा गर्नुहुन्छ। युहन्नाको अनुसार यो वचन खण्ड अनुसार यस, परमेश्वरले क्षमा गर्नुहुन्छ। परमेश्वरले मृत्युमा पुर्याउने किसिमको पाप नगर्नेलाई, अथवा जसले पाप गर्छ तर उसको पाप मृत्युमा पुर्याउने किसिमको छैन भने परमेश्वर त्यसलाई जीवन दिनुहुन्छ, परमेश्वर त्यो मानिसलाई फेरि सङ्गतिमा पुनर्स्थापित गर्नुहुन्छ। हाम्रो निम्ति खुसीको कुरा हो र यसले हामीलाई प्रार्थना गर्ने प्रोत्साहन दिनुपर्छ। आफ्नो भाइहरूको निम्ति विचार गर्नुहोस्, आफ्नो भाइहरूको निम्ति, आफ्नो चर्चमा भएको विश्वासी दाजुभाइ दिदीबहिनीको निम्ति प्रार्थना गर्ने यसलाई हामीले प्रोत्साहन दिनुपर्छ। तर के यसको अर्थ पाप सानो वा ठुलो हुन्छ? मृत्युमा पुर्याउने किसिमको पाप, मृत्युमा नपुर्याउने किसिमको पाप? पद 17 त्यही भएर हामीलाई भन्दछ होइन होइन, सबै अधर्म पाप हो, सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन। पाप भनेको पाप हो, सबै पाप परमेश्वरको विरुद्धमा हुँदछ, तर सबै पापले मृत्युमा पुर्याउँदैन। यसुमा भरोसा गर्नेहरूलाई परमेश्वरले क्षमा दिनुहुन्छ, तर यसुलाई इन्कार गर्नेहरूलाई कदापि क्षमा हुने छैन। हाम्रो जिम्मेवारी भनेको मृत्युमा नपुर्याउने किसिमको पाप गर्ने भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिने हो। प्रियहरू, के तपाईँ आफ्नो भाइको निम्ति प्रार्थना गर्नुहुन्छ? कि तपाईँ केसिबिसीको सदस्य भने के तपाईँले आफ्नो चर्चका सदस्यको निम्ति प्रार्थना गर्नुभएको छ? तपाईँलाई हामीले चर्चको सदस्यता उपलब्ध गराएका छौँ ताकि तपाईँको प्रार्थनाको जीवन सजिलो होस् भनेर। त्यो सदस्यता निर्देशिकाको प्रयोगद्वारा त्यसलाई, त्यसको सहायताले तपाईँले चर्चका अन्य सदस्यको निम्ति हरेक दिन प्रार्थना गर्न सक्नुहुन्छ। तर के तपाईँको अभ्यास भइरहेको छ? तपाईँले चर्चको सदस्यता खोलेर आफ्नो भाइको लागि प्रार्थना गरेको अन्तिमचोटि कहिले थियो? प्रियहरू, हामी प्रार्थना गरे समुदाय हुनलाई बोलाइएका छौँ। हरेक सदस्य प्रार्थना गर्ने सदस्य हुन जरुरी छ। आफ्नो भाइको निम्ति प्रार्थना गर्ने यो तपाईँको दायित्व, जिम्मेवारी हो। र म तपाईँलाई उत्साह दिन चाहन्छु कि हरेक दिन आफ्नो बाइबल पढिसकेपछि चर्चको एक वा दुईजना सदस्यको लागि प्रार्थना गर्ने बानी बसाल्नुहोस्। आफ्नो भाइ, आफ्नो भाइको निम्ति प्रार्थना गर्ने जिम्मेवारी हाम्रो, तपाईँको र हाम्रो जिम्मेवारी वहन गर्नमा विश्वासयोग्य बन्ने प्रयत्न गर्नुहोस्। प्रिय, हामी कमजोर छौँ, त्यसकारण हामीले प्रार्थना गर्न आवश्यक छ। हामीले परमेश्वरबाट हरेक दिन पुरै शक्ति लिन आवश्यक छ। प्रार्थना नगर्नु भनेको आफ्नै शक्तिमा भर पर्नु हो, आफूलाई सक्षम ठान्नु हो, सबै परिस्थिति आफ्नो नियन्त्रणमा छ भने मानिलिनु हो। प्रार्थना विहीनता आत्मिक अहङ्कार हो। प्रियहरू, आउनुहोस् हामी हाम्रा दुर्बलतालाई स्वीकार गरौँ, मानिलिउँ र शक्तिशाली भइकन पनि प्रार्थना गर्नुहुने यसुलाई हेरौँ, उहाँबाट सिकौँ। यसो आफ्नो पिताको इच्छा अनुसार प्रार्थना गर्न कहिले पनि असफल हुनु भएन, उहाँले कहिले आफ्नो इच्छा खोज्नु भएन, तर मृत्यु समय पिताको इच्छाप्रति आज्ञाकारी बन्नुभयो। यसो आफ्ना भाइहरूको लागि प्रार्थना गर्न कहिले चुक्नु भएन, उहाँले पत्रुसको लागि प्रार्थना गर्नुभयो र उहाँले हाम्रो लागि पनि प्रार्थना गरिरहनु भएको छ ताकि हाम्रो विश्वास नडगमगाओस्। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। पिता परमेश्वर, हामी जान्दछौँ, हामी स्वीकार गर्दछौँ कि हाम्रा प्रार्थनाहरू तपाईँको इच्छा बमोजिम भएको छैन, तर हाम्रै शारीरिक इच्छा र अभिलाष बमोजिम भएका छन्। पिता, हाम्रो इच्छाहरूलाई तपाईँको इच्छासँग मिलाउन र तपाईँको इच्छा बमोजिम प्रार्थना गर्न हामीलाई सहायता गर्नु, सिकाउनुहोस्। र विशेष गरी हाम्रो भाइहरूको निम्ति, पाप गर्ने भाइको निम्ति निरन्तर प्रार्थना गर्न हामीलाई मन दिनुहोस्। तपाईँ परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। जब हामी तपाईँको इच्छा बमोजिम प्रार्थना गर्छौँ, तपाईँले त्यो पुरा गर्नुहुन्छ भन्ने जानिकन हामीलाई प्रार्थनामा अझै धेरै जोसिलो हुन, जोसले भरिपूर्ण हुनलाई सहायता गर्नुहोस्। पिता, हामी स्वीकार गर्दछौँ हामी कतिजना त प्रार्थना गर्न बिर्सिसकेका छौँ। हाम्रो प्रार्थना त हामी त्यतिखेर मात्र हामी प्रार्थना गर्ने भएका छौँ जतिखेर हाम्रो जीवनमा सङ्कष्ट आउँछ, कठिनाइ आउँछ। जब हाम्रो जीवन ठिकठाक हुन्छ, हामी प्रार्थना गर्ने बिर्सिन्छौँ, किनकि हामीले प्रार्थनाको उद्देश्यलाई हामीले बुझेका छैनौँ। प्रार्थना केवल हामीले हाम्रो जीवन, हाम्रो स्वास्थ्य, हाम्रो चङ्गाइ, सफलताको लागि मात्र हो भने हामी ठान्दछौँ, तर प्रार्थना तपाईँको महिमाको निम्ति हो। तपाईँको इच्छा र तपाईँको उद्देश्य पुरा गर्नलाई तपाईँले प्रार्थनालाई नियुक्त गर्नुभएको छ। ओ पिता, हामीलाई ख्रिस्टले चाहिँ प्रार्थना गर्न तपाईँको इच्छा खोज्न सहायता गर्नुहोस्। येशू ख्रीष्टको नाममा, आमेन।